अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम गामती के साथ और मैं हूं निदा समीर। अगर हम अपने माशरे पर नजर डालें तो हम देखते हैं कि शायद ही कोई खानदान हमारे माशरे में ऐसा होगा कि जिसमें बाहमी इख्तलाफात ना पाए जाते हों। ये एक हकीकत है कि इंसान इंसान के बगैर नहीं रह सकता, लेकिन ये भी हम देखते हैं कि जिस तरह बर्तन आपस में बचते रहते हैं, इसी तरह इंसान भी आपस में लड़ते झगड़ते रहते हैं और बाज़ का तो इख्तलाफात इस हद तक बढ़ जाते हैं कि एक इंसान दूसरे इंसान की जान भी ले लेता है। ऐसा क्यों होता है, इससे हम कैसे बच सकते हैं, इन सवालात के जवाब आज हम गांधी साहब से लेंगे। गांधी साहब यहाँ पे मौजूद हैं। अस्सलाम वालेकुम गांधी साहब।
वालेकुम सलाम।
और हमें गुफ्तगू में ज्वाइन करिए ज़रीन मुस्लिम साहब, आपको भी प्रोग्राम में हम खुश आमदीद कहते हैं।
अस्सलाम वालेकुम
गांधी साहब। सबसे पहले तो ये बताइएगा कि क्या खानदान की शक्ल में रहना इंसान के लिए ज़रूरी है, और इस्लाम खानदान को किस नज़र से देखता है?
इंसान पूरे के पूरे इंसान को आप एक निगाह डाल के देखिए, वो है क्या। अगर तो ये होता कि हम लोग 20-25 साल की उम्र में जवान आसमान से नाजिल होते और 25-30 साल जवानी के गुजार के दुनिया से रुखसत हो जाते तो किसी ख़ानदान की ज़रूरत नहीं थी। अगर ऐसी बात होती तो मेरा अपना एहसास ये है कि फिर ज़्यादा मौजू वही होता कि आज़ादाना जिनसी ताल्लुकात की इजाज़त दी जाए, लोग कुछ वक्त दुनिया में गुजारें, चले जाएँ यहाँ से। लेकिन इंसान को इस तरीके से पैदा नहीं किया गया। एक नातवां बच्चा माँ की आगोश में डाला जाता है, वो अपनी ज़रूरतें भी पूरी नहीं कर सकता, वो ज़रूरतें भी पूरी नहीं कर सकता जो ज़िंदगी के लिए नागुज़ीर है। उसका खाना पीना रफ़े हाजत करना हर चीज़ दूसरों पर मुनहसर होती है। आप जानवर के बच्चे को देखिए, वो ज़्यादा से ज़्यादा हिफाजत का मोहताज होता है, वो पैदा होता है और उठ के भाग खड़ा होता है। लेकिन इंसान के बच्चे का मामला ये नहीं है। अच्छा, फिर एक दूसरी चीज़, जानवर का बच्चा जबिल्लतों का पैरो है, उसकी जबिल्लतें उसके अंदर मौजूद हैं, उसको कुछ भी सिखाने की ज़रूरत नहीं है। बहुत मामूली चीज़ें होती हैं जो उसकी माँ उसको सिखाती है और वो ज़िंदगी में शरीक हो जाता है। लेकिन इंसान का मामला ये है कि उसके अंदर पोटेंशली एक इल्म है जो खारिज से बाहर की दुनिया से मुतल्लक होता है, फिर उसकी अकल बेदार होती है, इसमें भी एक लंबा अरसा लगता है। फिर उसको अगर आप तालीम तरबियत देना चाहते हैं तो इसको कबूल करता है। इसीलिए हम इदारे बनाते हैं, इसीलिए हम पढ़ाते हैं, इसीलिए असातज़ा के पास भेजते हैं। फिर इन सारे मराहल से गुजरने के बाद उसके अंदर बहुत सी नई चीज़ें नमूदार हो जाती हैं। मिसाल के तौर पर जिंस का जज्बा एक ख़ास उम्र में आके बेदार होता है, हिस्से जमालियात एक ख़ास उम्र में आके बेदार होती है। बच्चे को आप कहीं बिठा दें तो उसके लिए फूल ऐसे ही है जैसे बकरी के लिए फूल है, वो उसको मसल के फेंक देगा। लेकिन कुछ अरसे के बाद उसकी जमालियात की एस्थेटिक सेंस बेदार होना शुरू हो जाती है। वो चीज़ों के बारे में ये फैसला करता है कि ये खूबसूरत है ये बदसूरत है। खूबसूरती और बदसूरती के साथ फिर अखलाकी हिस्स बेदार होती है, एक मॉरल सेंस उसके अंदर मौजूद है। वो फिर सिर्फ ये फैसला नहीं करता कि ये खूबसूरत है या बदसूरत है, वो ये फैसला भी करता है ये अच्छा है या बुरा है। सच्चाई, दयानत, ये अकदार वैल्यूज़ उसके अंदर पैदा होने शुरू हो जाती हैं। इनको नाम मुआशरा देता है लेकिन ये उसके अंदर बदियत है। इनकी तहजीब तरबियत करने के बाद कहीं 17-18 साल की उम्र में जाकर वो वाकई इंसान बनता है जिसको हम इंसान कहते हैं, और उसके बाद उसका शबाब शुरू होता है। ये दुरुस्त है कि शबाब की उम्र को पहुँचने के बाद वो खुदा के मुकाबले में भी खड़ा हो सकता है, माँ बाप के मुकाबले में भी खड़ा हो सकता है, बड़े बड़े मार के अंजाम दे सकता है, सकरात अफलातून बन सकता है। लेकिन क्या ऐसा ही रहता है? नहीं, उसके बाद फिर ये होता है कि आहिस्ता आहिस्ता कवा मुजमेल होना शुरू हो जाते हैं। गालिब जैसे शायर को भी कहना पड़ता है कि मुजमेल हो गए कवा गालिब, वनासर में एतदाल कहाँ। वो वक्त आ जाता है कि जिसको कुरान ने अपनी ताबीर में बयान किया, ले कहला या लम मिन बाद इल्मिन शाया, वही इंसान जो बड़ा आलिम फाजिल होता है वो बच्चों की तरह फिर एक मरतबा नातवा हो जाता है। बाज़ औक़ात ऐसी सूरत पैदा हो जाती है कि एक बड़े आदमी को हम देखते हैं तो देखा नहीं जाता कि किस बेबसी और बेकसी के साथ ये अपने आखिरी अय्याम गुजार रहा है। कोई बीमारी आ गई, तकलीफ आ गई, बाज़ औक़ात चारपाई से उठना नामुमकिन हो जाता है। वही सूरत पैदा हो जाती है जो बचपन में थी। यानी आपने देखा होगा कि बाज़ औक़ात बाज़ बुज़ुर्गों को उठा के रफ़े हाजत के लिए ले जाना पड़ता है, उनके मुँह में नवाला डालना पड़ता है। ये सूरत पैदा हो जाती है, ये पूरा इंसान है। अब इस पूरे इंसान को सामने रख के देखिए कि क्या ख़ानदान के इदारे के बगैर इस इंसान से मामला किया जा सकता है? नहीं हो सकता।
ज़रूरत है,
इसके लिए ज़रूरी है कि एक मोहब्बत करने वाली माँ, ममता का बेपना जज्बा, शफकत वाला बाप, गिरदो पेश का माहौल उसको मिले जो उसकी तालीम तरबियत का अहतमाम करे, जो उसकी ज़रूरतों को पूरा करे, जो उसे इंसानियत के सबक सिखाए, जो उसके अंदर मौजूद इल्म को खारिज से रिलेट करे, जो उसको तालीम तरबियत दे के इस काबिल करे कि वो अपने फ़ैसले खुद कर सके, और फिर जब बुढ़ापे की उम्र को आए तो उसके गिरदो पेश में ऐसे मोहब्बत करने वाले लोग मौजूद हों कि अब कोई तमन्ना उसके साथ वाबस्ता नहीं रह गई, پھر بھی اس کی خدمت کرنے کے لیے تیار ہوں۔ یہ وجہ ہے کہ اللہ تعالیٰ نے خاندان کے ادارے کو بڑی غیر معمولی اہمیت دی۔
یہ بات تو طے ہوگی کہ خاندان کی بڑی اہمیت ہے، لیکن گاندھی صاحب، اگر ہم مشرق میں رہنے والے لوگ بڑے اس بات کو فخر سے کہتے ہیں اور مغرب پر اپنے آپ کو فوقیت دیتے ہیں کہ ہمارا خاندانی نظام جو ہے ان کے مقابلے میں بہت بہتر ہے، ہم وہاں تو ہم دیکھتے ہیں میاں بیوی، دو بچے، تین بچے، ایک چھوٹی فیملی، یہاں پر فخر سمجھا جاتا ہے کہ بڑے بڑے خاندان، اگر چار بھائی ہیں تو چاروں ایک ساتھ رہ رہے ہیں، بمے والدین، بیوی، بچے، اس سسٹم کو آپ کس طرح دیکھتے ہیں؟ اور خرابیاں بھی لیکن انہی خاندانوں میں بعد میں دیکھنے میں آتی ہیں۔
دیکھیے، بات یہ ہے کہ لوگوں کو اکٹھا رہنا چاہیے، لوگوں کو ایک گھر میں رہنا چاہیے، جوائنٹ فیملی سسٹم ہونا چاہیے، یہ کوئی مذہبی چیز نہیں ہے، عرب میں بھی ایسا نہیں تھا۔ انسان کی ایک انفرادی شخصیت ہے جو نمودار ہو جاتی ہے، اس انفرادی شخصیت کو آپ اجتماع کی نظر نہیں کر سکتے، یعنی اجتماع کو خدمت کرنی چاہیے اور فرد کو بھی اجتماع کی خدمت کرنی چاہیے، لیکن آپ انسانی شخصیت کو بالکل نظر کر دیں۔ ہمارے ہاں جو خاص طور پر ہندو معاشرے کے زیر اثر ایک خاندانی تصورات پیدا ہوئے ہیں، وہ مذہبی تصورات نہیں ہیں۔ ان میں عورت کے بارے میں جو نقطہ نظر قائم کیا گیا، اس میں والدین کے بارے میں جو نقطہ نظر قائم کیا گیا، ان کے جو حقوق مانے گئے، اسی طریقے سے خاندان کے بزرگوں کے لیے جو حقوق مانے گئے، وہ حدود سے متجاوز ہیں۔ اس کا نتیجہ کیا نکلتا ہے؟ اس کا نتیجہ نکلتا ہے کہ انسانی شخصیت کو مجروح کر دیا جاتا ہے۔ جب انسانی شخصیت مجروح ہوتی ہے تو وہ رد عمل میں مبتلا ہو جاتی ہے، اور یہ معاملہ سب سے زیادہ عورت کے ساتھ ہوتا ہے۔ اس کی وجہ یہ ہے کہ وہ اپنا خاندان، اپنا گھر، اپنے والدین چھوڑ کر ایک دوسرے خاندان میں آتی ہے، وہاں آ کے اس کو ایک نئی زندگی شروع کرنا ہوتی ہے۔ یعنی اس کی تہذیب کیا تھی، اس کے वो उसके घर में आई है। असल में तो उसको एक मुअल्लिम का किरदार अदा करना है, उसका काम है कि वो उसको मौज़ू और हमवार ज़मीन फराहम करे, उसको अच्छा माहौल फराहम करे, उसका काम है कि वो मिजाज की मुनासबत पैदा करने के लिए इकदाम करे। इसमें तो सारा काम ही शौहर को करना चाहिए। तो मेरे नज़दीक तो उसकी तरबियत बड़ी नागुजीर है।
मैं
तो
सरबरा बनाया गया है कि काम उसका है सोचना।
देखिए, ये उसका काम है कि वह अखराजात फराहम करे, उसका काम है कि वह माशी जद्दोजहद की कठिन मराहल से गुजरे, उसका काम है कि वह फराख दिली के साथ अच्छी माशरत फराहम करे, खर्च करने के मामले में खिस्सत न दिखाए, घर के अंदर अच्छा माहौल पैदा करे। ये सारी जिम्मेदारी उसकी है। यानी औरत को तो बड़ी हद तक अल्लाह ताला ने कुछ ऐसा मिजाज दिया कि वो जल्दी मामलात के साथ एडजस्ट कर लेती है। इसमें बुनियादी ख़राबी पैदा ही मर्द करता है। वजह उसकी यह है कि उसको कभी ये बताया ही नहीं जाता कि ज़िंदगी क्या है। उसको तो ये बताया जाता है कि तुम्हारे पास एक खिलौना आने वाला है, उससे खेल सकते हो, या ये है कि बादशाह सलामत हो और बादशाह सलामत की इताअत करनी है। ये जब बात आप बता देते हैं तो वो इंसानी शख्सियत के तौर पर औरत को कबूल नहीं करता। यानी आप जानती हैं कि पुरानी कहावत बताई जाती है कि एक शौहर साहब जो थे, उन्होंने देखा कि अच्छा बीवी तो आ गई है, तो अब करना क्या है। तो उन्होंने एक बिल्ली ने ज़रा म्याऊं की तो उसको मार दिया। उन्होंने कहा गुरबा कुश्तन रोज़े अव्वल, पहले दिन बिल्ली मार के इसको बता दो कि मैं तो ये किया करता हूँ। जब आपका अदब, आपके आपकी शायरी इन चीज़ों को बयान करेगी तो उसका नतीजा ये निकलेगा कि फिर मर्दों के अंदर एक गलत नफ्सियात पैदा हो जाएगी। अल्लाह ताला तो देखिए मर्दों को मुखातब करके ये कहता है कि ला तंसवुल फजल बैनकुम, ये मत भूलो कि तुमको एक नौयत की बरतरी घर में हासिल होती है। इसका नतीजा यह है कि तुम्हारे अंदर मरुवत हो, शफकत हो, मोहब्बत हो, तुम दूसरों को एहतराम देना सीखो, क्योंकि हकीकी एहतराम हासिल भी एहतराम देने के नतीजे में होता है।
लेकिन इस पर मैं कहना ये कहना चाहती कि आप जैसे अभी सारी चीज़ें मर्द के ऊपर छोड़ रहे कि उसको ऐसा होना चाहिए और बीवी आ रही है सब कुछ, इसमें आपके हाल में ये नहीं हमको चाहिए कि उससे ज़्यादा लड़के से ज़्यादा तरबियत हमें पेरेंट्स की करनी चाहिए जो सास ससुर बनने वाले हैं। अभी भी हैं लोग पढ़े लिखों में भी ऐसी हैं जो माएँ कहती हैं अपने बेटे को कि ये करवाओ उससे, ये करवाओ, पैर दबवाओ, ये कर, अच्छे पढ़े लिखों में भी। तो मतलब मेहल में तो आप अपने बेटे को, पेरेंट्स को मतलब ज्यादा उनकी जरूरत है कि उनको ट्रेन किया जाए।
पैर दबाने के नतीजे में आखिर में फिर गर्दन दबा दी जाती
है। इसका ब्रेक का वक्त हो गया। दिलचस्प सवाल है, इसका जवाब हम लेंगे कि वालदैन की तरबियत आखिर कौन करेगा, जो गड़बड़ पीछे हो चुकी है इसको कौन दुरुस्त करेगा, एक मुख्तसर से वक्त के बाद। प्रोग्राम में एक मरतबा फिर खुश आमदीद। ख़ानदानी झगड़ों के हवाले से आज हम गुफ्तगू कर रहे हैं। गांधी साहब, ज़रीन साहब ने पूछा वालदैन की तरबियत अब कौन करे।
ये वालदैन कौन है? वही लोग हैं जो कभी मियां बीवी थे, अब वालदैन हो गए हैं। तो असल में इंसान की तरबियत करनी चाहिए। देखिए, जिस वक्त बच्चा पैदा होता है तो हम उसको मुख्तलिफ़ चीज़ों की तालीम देते हैं ना। आम तौर पर यह बात अब दुनिया में मान ली गई है कि पहले 12 साल की तालीम बच्चे को मुआशरा देता है। ये तालीम है जो सबसे ज़्यादा हमारी तवज्जो का मरकज़ होनी चाहिए। 12 साल की ब्रॉड बेस्ड तालीम पाने के बाद इंसान आज़ाद है, उसने जो अपने लिए शोबा मंतखब किया उसमें तालीम पाएगा।
माशरे से मुराद आपकी वालदैन और
सोसाइटी बैसी है तो मजबूत है ना, उसमें सबसे बड़ा किरदार वालदैन और ख़ानदान का होता है, वही फैसला करते हैं। यानी वालदैन फैसला करते हैं कि इस बच्चे को इब्तदाई तालीम क्या देनी चाहिए। तो 12 साल की तालीम असल में माशरे का मसला है। इसमें हमें इंसान बनाना है। कैसा इंसान हम बनाएंगे? तो उस इंसान को जिस तरह हम अंग्रेज़ी पढ़ाते हैं, उर्दू पढ़ाते हैं, अरबी पढ़ाते हैं, उसको कुरान पढ़ाते हैं और चीज़ें पढ़ाते हैं, उसको ये भी बताना चाहिए कि जिस माशरे के अंदर तुम दाखिल हो रहे हो, इस माशरे में तुम्हें क्या मसाइल पेश आने वाले हैं। यानी तुम शादी करोगे, एक खातून आएगी, ये क्या वाकया है जो तुम्हारी ज़िंदगी में होने वाला है, इससे क्या मसाइल पेश आएंगे। मैं हैरान होता हूँ जब मैं देखता हूँ कि बच्चों के जिनसी मामलात के बारे में तालीम के लिए NGOs कोशिश कर रही होती हैं। यानी ये मामलात जो है ये तो चलिए गुजर जाएंगे, लेकिन इसके बाद जो बाकी सारी ज़िंदगी है वो मौजू नहीं है किसी का। यानी उन्हें ये ट्रेनिंग दी जाए कि आपके यहाँ एक औरत ने आना है, बच्चियों को ट्रेनिंग दी जाए कि तुम्हें शादी करनी है। शादी एक इदारा है, ये दोस्ती नहीं है, यानी फ्रेंडशिप नहीं है कि आपने कोई 10 घंटे गुजारने हैं। ये ज़िंदगी का बहुत बड़ा फैसला है, इसके कुछ नतायज निकलने हैं। इसमें आपको शौहर की हैसियत से या बीवी की हैसियत से क्या किरदार अदा करना है, मसाइल क्या पेश आएंगे, हमारा कल्चर क्या होना चाहिए। जब आपके बच्चे हो जाएं तो बच्चों के साथ आपने क्या मामला करना है। जब आपके बच्चे बड़े हो जाएंगे तो उसके बाद आपने उनकी शादियां करनी है। शादियों का मरहला है तो आपका रवैया क्या होना चाहिए, آپ کو ان کے جو ذہنی مسائل ہیں یا فکری یا نفسیاتی مسائل ہیں ان کو کس نظر سے دیکھنا ہے، ان کی رہنمائی کیسے کرنی ہے. اگر وہ آپ کے مقابلے میں کوئی آپ سے مختلف رائے رکھیں گے، اور بہرحال اس کا پورا حق ہے انسان کو، آپ کو اس معاملے کے میں کیا رویہ اختیار کرنا ہے. پھر وہ مرحلہ آتا ہے کہ جب آپ کو یہ دیکھنا پڑتا ہے والدین کی حیثیت سے یا اب اس سے آگے بڑھ کر بزرگوں کی حیثیت سے ہمارا کردار کیا ہے. یہ ساری باتیں آپ بتاتے ہیں تو پورے انسان کی تربیت ہو جاتی ہے. تو اس کی تربیت شوہر کی حیثیت سے بھی ہو گئی، اس کی بیوی کی حیثیت سے بھی ہو گئی، ماں کی حیثیت سے بھی ہو گئی، باپ کی حیثیت سے بھی ہو گئی. ماں اور باپ ہی نے ساس سسر بننا ہے آگے جا کے. اس اعتبار سے بھی انہیں معلوم ہو جائے کہ جب آپ کے ہاں کوئی بچی آئے گی تو آپ کو اس کو کس طرح استقبال کرنا ہے. یعنی میں یہ لفظ اس لیے استعمال کر رہا ہوں کہ گھر چھوڑ کے اس نے آنا ہے نا، تو اصل میں پہلے آپ کو ماں بن کے دکھانا ہے. ہمارے ہاں بالکل الٹ ہے، ہم یہ کہتے ہیں کہ ہم تو ماں بعد میں بنیں گے، اس کو پہلے بیٹی بننا ہے. یوں نہیں ہوتا. یعنی استقبال کرنے والے کو، خیر مقدم کرنے والے کو پہلے آگے بڑھنا ہے، اقدام اس کو کرنا ہے. اس کا یہ مطلب نہیں کہ دوسری جانب تربیت نہیں ہونی چاہیے، اس کی بھی تربیت ہونی چاہیے کہ بیٹی آپ دوسرے گھر میں جا رہی ہیں، آپ کی معاشرت، آپ کی تہذیب، آپ کے ایٹیکیٹس مختلف ہو سکتے ہیں. آپ کو ایک نئے گھر کو سمجھنا ہے، جا کے سمجھنے کا عمل کیسے کرنا ہے، سمجھانے والوں کو سمجھانے کا عمل کیسے کرنا ہے. مجھے یاد ہے ہمارے دیہاتی معاشرے میں عورت کا امتحان ہو رہا ہوتا تھا. اچھا عورتیں گرد و پیش میں ہیں، یہ بولتی کیسے ہیں، یہ بات کیسے کرتی ہے، اچھا اسے کھانا پکوا کے دیکھتے ہیں، یہ چاول کیسے پکاتی ہے. یعنی آپ دیکھیں نا کہ یہ کیا ایٹیچیوڈ ہے، یہ کیا چیز ہے. اس رویے کے پیچھے آپ اگر غور کریں تو کیا ذہنیت کار فرمایا ہونا تو یہ چاہیے کہ آپ کا رویہ شفقت اور محبت کا ہو، کہ آپ کو قریب کرنا ہے، آپ کو اس کی غلطیوں اور کوتاہیوں کو بھی گوارا کر کے اس کو وہ شفقت دینی ہے کہ وہ آپ کو ماں اور باپ سمجھنے لگ جائے. تو یہ پورے انسان کی تربیت ہے جو کرنی ناگزیر ہے. آپ دیکھیں کئی والدین ہیں، سمجھا سمجھا کے آپ ان کو تھک جائیں کہ آپ کے بچے ہیں، تو آپ اپنے بچے کا ایپٹیچیوڈ دیکھیں. نہیں، اگر انہوں نے سنا ہوا ہے کہ اس وقت انجینئروں کی بڑی قدر و منزلت ہے، سارے بچے انجینئر بنیں گے. اگر اس وقت ڈاکٹروں کو زیادہ پیسے ملتے ہیں تو سارے بچے ڈاکٹری بن رہے ہیں. اللہ تعالیٰ تو ایسا نہیں کر رہا نا. اللہ تعالیٰ نے تو دنیا ایک دوسرے اصول پر بنائی ہے. وہ تو قرآن مجید میں یہ کہتے ہیں کہ میں نے لوگوں کے مابین صلاحیتوں کا اتنا فرق رکھا ہے. اور کیوں رکھا ہے؟ لِيَتَّخِذَ بَعْضُكُمْ بَعْضًا سُخْرِيًّا، کیونکہ اس کے بغیر کائنات چل نہیں سکتی، دنیا نہیں چل سکتی. سارے کے سارے لوگ دانشور بن جائیں، میں ہمیشہ کہا کرتا ہوں کہ اگر سارے لوگ دانشور ہو جائیں تو اگلے دن دنیا تباہ ہو جائے گی. اس میں ہنر مند بھی چاہیے، اس میں فوجی مزاج کے لوگ بھی چاہیے، اس میں نظم و نسق چلانے والے بھی چاہیے. تو یہ دنیا بڑے اس تنوع کے ساتھ اللہ تعالیٰ نے بنائی ہے، اس کو ایکسیپٹ کر کے ہمیں اس پورے کے پورے اسکیم کو سمجھ کر نظام تربیت بنانا چاہیے.
غامدی صاحب، ایسا کیوں ہے یا انسان بنا کریٹ ایسا کیا گیا ہے کہ ہم ہر چیز کے بارے میں بہت سوچتے ہیں، بچے نے تعلیم کیا حاصل کرنی ہے یا میں نے بڑے ہو کے کیا بننا ہے، اس پر محنت ہوتی ہے، فیوچر کی انویسٹمنٹس کیا ہے، گھر خریدنا ہے، مستقبل کا کیا ہوگا، بڑھاپے کا کیا ہوگا، اس کی تیاری ہوتی ہے، شادی پہ لاکھوں کروڑوں روپے خرچ کر دیے جاتے ہیں. لیکن جہاں تعلقات کی بات آتی ہے وہاں ہماری ایکسپیکٹیشنز اتنی زیادہ ہوتی ہیں کہ ہم ایک دوسرے کو خود بھی خوش نہیں ہوتے، دوسروں کو بھی ناخوش کرتے ہیں. شوہر بیوی سے خوش نہیں ہوگا، بیوی اس کے ظلم سے برداشت نہیں، ساس بہو سے خوش نہیں ہوتی، بہو سے. اس میں آپ کی زندگی کا جو پرائم پیریڈ ہوتا ہے یا خوش ہونے کی، آپ کے گھر میں پیسے کی کوئی کمی نہیں ہے مگر سب کہتے ہیں سکون نہیں ہے، اور جب تک آپ یہ ریئلائز کرتے ہیں آپ کے بالوں میں چاندی اتر چکی ہوتی ہے. تو جو اصل چیز جس کے لیے آپ کما بھی رہے ہیں، تعلیم بھی حاصل کر رہے ہیں، لیکن وہ خوشی اور وہ سکون آپ کو نہیں آتا صرف اس لیے کہ آپ کے رشتے مضبوط نہیں ہیں،
اس لیے کہ اس سے پیچھے آپ کے اندر اقدار کا شعور نہیں ہے، ویلیوز کا شعور نہیں ہے. رشتے تو اصل میں ان ویلیوز کی روشنی میں دیکھے جائیں گے نا. تو جب آپ کو یہ یا مجھے بتایا ہی نہیں گیا، ہماری تعلیم تربیت میں اس کا کوئی دخل ہی نہیں ہے کہ اچھا انسان کیسے بننا ہے. یہ دیکھیے، ایک اچھا انسان جب ہم یہ لفظ بولتے ہیں تو اس کا مطلب یہ ہے کہ وہ انسان کے جو اپنی اقدار کے مطابق زندگی بسر کرتا ہے. ویلیوز ہیں نا جو کسی کو اچھا اور برا بناتی ہیں، اور تو کوئی چیز نہیں. یعنی انسان کو جو شکل و صورت ملی ہے اس کو تو کوئی تبدیل نہیں کر لے گا، تھوڑا بہت غازہ لگا لے گا، اس سے زیادہ کیا کر لے گا، کچھ بھی نہیں کر سکتا آدمی. تو جو چیزیں اللہ تعالیٰ نے طے کر دی ہیں، آپ کا ملک طے کر دیا، وطن طے کر دیا، والدین طے کر دیا، خاندان طے کر دیا، عام طور پر پس منظر میں آپ کو کیا معیشت ملنی ہے وہ بھی طے کر دیا، تو ان چیزوں میں تو آپ کا کچھ زیادہ دخل نہیں ہوتا. جو کچھ آپ کو آگے بننا ہے اس میں کیا دو ہی چیزیں ہیں نا، ایک یہ کہ مجھے اللہ تعالیٰ نے جو اندر صلاحیتیں دی ہیں میں اس کو بہتر سے بہتر نشو نما دوں، اور دوسرے یہ کہ میرا جو اخلاقی وجود ہے یعنی میری جو مورل بینگ ہے وہ اتنی زیادہ تربیت پا جائے کہ میں انسانوں کے لیے، رشتوں کے لیے ایک محبت کرنے والا انسان بن سکوں. تو یہ محبت، امن، یہ اقدار ہے، ویلیوز ہے. انہی ویلیوز کو اصل میں لوگوں کے اندر ڈالنا اور پھر ان کو سوسائٹی سے ریلیٹ کر کے ہم کو دکھانا ہوتا ہے. یہ میرے نزدیک ایک پورا سبجیکٹ ہونا چاہیے، اس میں بڑے اچھے ماہرین نفسیات ہونے چاہیے جس کو پڑھانے کے لیے آئے، یعنی بجائے اس کے کہ یہ جتنی تصویر آپ نے کھینچی ہے اس سے گزرنے کے بعد ڈپریشن کا مریض ہو کے ماہر نفسیات کے پاس جائے، بہتر رہی ہے کہ پہلے اس کی تعلیم تربیت کا اہتمام کر دیا جائے۔ سوچنے کا انداز اتنا غیر حقیقی ہوتا ہے، میں آپ سے عرض کرتا ہوں کہ میں تو بوڑھا ہو رہا ہوں، اس عمر کو پہنچ گیا ہوں جہاں میں نے بڑی دنیا دیکھ لی، بہت سے نوجوانوں کے معاملات دیکھے، ان کے قصے سنے، شادیوں کو ہوتے دیکھا، ان کو بگڑتے دیکھا، اپنے بچے دیکھے، ان کے آگے اولادیں دیکھیں، بہوئیں دیکھیں، یہ سب دیکھ لیا۔ سب کچھ کو دیکھنے کے بعد میں آپ سے یہ عرض کرتا ہوں کہ یہ بالکل جسے کہتے ہیں نا آپ کے نازک آبگینوں کی طرح یہ رشتے پڑے ہوئے ہوتے ہیں، اور ان کو ہم نے کبھی یہ سکھایا ہی نہیں ہوتا کہ تم کو ایک میز پر رہنا ہے، اس لیے یہ بجتے ہیں یا ٹوٹتے ہیں، یعنی ان کے ساتھ المیہ یہی ہے، یہ ایک میز کی تزئین نہیں بن پاتے۔ تو جب تزئین آپ ان کو بنانا چاہتے ہیں، یہ زینت بننا چاہیے نا ان کو، جب آپ ایک میز کو سجاتے ہیں تو آپ ہر چیز کو اس کی صحیح جگہ پہ رکھتے ہیں، اس کے نتیجے میں میز کے اوپر ایک زینت وجود میں آتی ہے، اس کے بالکل برعکس ادھر سے میں ہاتھ مار دوں، کبھی ادھر سے میں ہاتھ مار دوں تو نتیجہ کیا نکلے گا، ٹکرائیں گے، گریں گے، کوئی ٹوٹیں گے، کوئی رہیں گے، اور جو بہت ہی سخت جان کوئی ہوگا وہاں پڑا ہوا، ہو سکتا ہے کہ وہ سالن کا کوئی ڈونگا ہو، وہ پڑا رہ جائے تو رہ جائے۔ یہ صورتحال اصل میں تصویر ہے، یہ بڑی اچھی تصویر انہوں نے کھینچ دی، تو یہ تصویر ہے جس کو ہمیں خوبصورت بنانے کی کوشش کرنی ہے، یہ نہیں بنے گی اس وقت تک جب تک کہ ہم اس کو اپنی تعلیم اور تربیت میں داخل نہیں کریں گے، کیونکہ اب والدین جو کچھ بن چکے ہیں ان کو تو آپ سوئچ آن سوئچ آف کے طریقے پر تبدیل نہیں کر سکتے، اگلی نسل ہے جس پر توجہ دینی چاہیے۔
اور جو خیال کرنے والا شخص اس سے بھی کہا جاتا ہے تم تو دبتے ہو،
بالکل ایسی صورت، اس کے لیے بلکہ بڑی ہی بری تعبیریں بیان ہیں، زن مرید اور اس طرح کی تعبیریں بنا دی گئی ہیں۔
ہم سب ہم لوگ کا ابھی تک جتنی ڈسکشن ہوئی ہے وہ ہم لوگ کا دماغ میں ہمارے تھا کہ میاں بیوی اور سسرال یہ والا تھا، لیکن یہ بہت اوپن سبجیکٹ ہے، اس کو لے کے اگر آپ دیکھیں گے اس خاندانی جھگڑے کہہ کے نا، میں نے بہت سی فیملی میں دیکھا ہے جو بہت اچھے ماشاء اللہ ویل اسٹیبلشڈ ہیں اور بڑے بزنس بھی ہیں، ان کی بھی لے لیں اور چھوٹے درجے کے بھی لے لیں آپ، تو ان میں کیا ہے کہ ایک بزنس شروع ہوا ہوا ہے، چار پانچ بھائی ہیں، جب تک بھائی اکیلے تھے ان کی شادیاں نہیں تھیں، ان میں کوئی پرابلم نہیں تھی، اور جو فادر جو مین ہیڈ تھے جن کا بزنس جنہوں نے شروع کیا تھا، انہوں نے ہر ایک کو سنبھال کے رکھا ہوا تھا، تب تک تو کوئی لڑائی جھگڑے نہیں تھے ان کے گھر میں۔ لیکن جیسی اولادیں ہوتی ہیں، ایک ہے انسان میں کہ اپنے بچے سے پیارا کسی کو کوئی بچہ پیارا نہیں لگتا، تو جب اولاد ہونا شروع ہوتی ہے پھر آپ دیکھتے ہیں کہ ہلکے کے رفٹ شروع ہو جاتی ہیں، اور یہ جو خاندان کا یہ سلسلہ ہے کہ ایک ہی بزنس ہے جس کو بری طرح ٹکڑے ہونے سے بہتر آپ کس طرح اس کو کریں گے کہ لوگوں کو پہلی ڈیسائیڈ زندگی میں کر لیں، یا یہ چیز بہت دیکھی گئی ہے۔
ہمارا سوال ہی تو لمبا ہو گیا، میں نے بیچ میں اتنے لک میں لگا دی نہیں، بالکل نہیں، اس کا جواب ہم لیں گے ایک چھوٹے سے وقفے کے بعد۔ ایک مرتبہ پھر خوش آمدید، پروگرام دیکھ رہے ہیں آپ غامدی کے ساتھ، اور آج ہم خاندانی جھگڑوں پہ بات کریں۔ غامدی صاحب، زرین صاحب نے سوال کیا تھا کہ بڑے بزنس ہوتے ہیں، بچوں میں تقسیم ہوتے ہیں، شکایتیں ہوتی ہیں، نہیں بھی تقسیم ہوتے تو بڑی مصیبتیں ہوتی ہیں، اس معاملے سے کیسے نمٹا جائے؟
میں تو اس میں بھی پیچھے جاؤں گا، میں یہ کہوں گا کہ جس وقت آپ کے یہاں بچے پیدا ہو گئے تو کیا آپ کو یہ معلوم نہیں ہے کہ آپ کا خاندانی نظام مشترک ہے، آپ کا بڑا بزنس ہے، آپ ایک کاروبار کر رہے ہیں، جب آپ نے بچوں کو اس میں شریک کرنا شروع کیا تو آپ یہ کیوں بھول گئے کہ کل ان کی شادیاں ہونی ہیں، ان کے یہاں اولاد پیدا ہونی ہے؟ انسان کی فطرت ہے کہ وہ اپنی انفرادیت کی حفاظت کرتا ہے، یہ اصل میں اسی انفرادیت کا ظہور ہے۔ میں سوسائٹی کے لیے بہت کچھ سیکریفائز کرنے کو تیار ہو جاتا ہوں جب میرا مفاد پیش نظر ہوتا ہے، یہ کوئی رومانس نہیں ہے۔ یعنی ہم حکومت کیوں قبول کرتے ہیں، نظام کیوں بناتے ہیں، اسٹیٹ کیوں قائم کرتے ہیں؟ اس لیے کہ ہمیں امن چاہیے، یہ ہمارا مفاد ہے جو اس کا باعث بنتا ہے، ورنہ اگر مجھے یہ معلوم ہو کہ کوئی بدامنی نہیں ہوگی، کوئی میرے گھر پر ڈاکہ نہیں ڈالے گا، کوئی چور نہیں آئے گا، مجھے کبھی کوئی خطرہ لاحق نہیں ہوگا، تو دنیا کے اندر ریاست کا وجود ختم ہو جائے، یعنی انسان اطمینان کے ساتھ رہے۔ تو ہمیں یہ دیکھنا چاہیے کل کیا ہونے والا ہے، یہ کل ہے جس کو سامنے رکھ کے آپ ساری منصوبہ بندی کرتے ہیں، تو یہ ہونا ہے ہر حال میں۔ دیکھیے، میں آپ سے عرض کرتا ہوں کہ بیوی آئے گی تو سب سے پہلے وہ سوالات پیدا کرنا شروع کر دے گی، اور اس نے کرنے ہیں، یعنی بہت سے معاملات ہیں کہ جن معاملات کو ہو سکتا ہے آپ اس حساسیت سے نہ دیکھ رہے ہوں، اور دیکھنا شروع کر دیتی ہے، वो तो पहले दिन से ये सोचना शुरू कर दिया, और उसकी फितरत के अंदर ये मौजूद है कि अच्छा ये तो हम एक घर के कमरे में रह रहे हैं, तो हमारा तो अपना घर होना चाहिए। अभी तक तो बनाया ही नहीं इन्होंने, ये जिस तरह कारोबार कर रहे हैं इसके नतीजे में तो अब भाई फैसला करेंगे, पता नहीं कब फैसला करेंगे। अच्छा उनको तो अभी एक और बेटे को ब्याहना है, एक और बेटी की शादी करनी है। तो इस तरह के बेशुमार मामला तो मसाइल हैं जो आपको पेश आने हैं हर हाल में औरत की तरफ से। अच्छा बच्चे हो जाएंगे, बच्चे हो जाएंगे तो वही बात जो आपने कही कि बच्चे सबको प्यारे होते हैं लेकिन सबसे बढ़कर अपने ही होते हैं। जब अपने ही होते हैं तो आप उनके हुकूक की हिफाजत चाहते हैं, उनको तालीम क्या मिलनी चाहिए, माहौल क्या मिलना चाहिए, इसको सामने रखकर मेरे नज़दीक जिस तरह ज़िंदगी के मामलात और उसके अखलाकी अकदार की एप्लीकेशन दुरुस्त करनी चाहिए, उसी तरह कारोबारी मामलात भी पहले ही तय कर लेने चाहिए। इतने मैंने इसमें झगड़े देखे हैं, आपने बिल्कुल दुरुस्त फरमाया। यानी मैंने बड़े बाप को जो जिसकी बड़ी इज्जत बड़ा वकार रहा, जिसने पाला पोसा, जलील होते देखा, बच्चों के हाथों जलील होते देखा। ऐसे ऐसे मुकदमात देखे हैं कि जिनकी रुदाद पढ़ने के बाद आदमी के रोंगटे खड़े हो जाएं कि क्या ये ख़ानदान है जो इस तरीके से कर रहा है। दौलत माल ये चीज़ें ऐसी हैं कि इनकी एक फितरी मोहब्बत इंसान के दिल में डाली गई है। अल्लाह ताला देखिए एक मौके के ऊपर गुफ्तगू करते हुए ये बता रहे हैं कि मियाँ बीवी अपने मामलात को तय करें, तो उसमें एक जुमला दरमियान में मोतरजा के तौर पर बात को रोक कर कहा है कि इंसान का मामला ये है कि हिर्स इसकी सरिश्त में डाल दी गई है। तो ये हिर्स ऐसी चीज़ है कि जो फौरी तौर पर हमलावर होती है, मेरा मुस्तकबिल, मेरा घर, मेरे बच्चे, मैं, ये सारी चीज़ें जो है इनको ये होनी है ना, यानी आप इनके ऊपर कोई वाज नहीं कर सकते, ये होनी है। जब ये होनी है तो बेहतर मैनेजमेंट में ले जाइए। मगरब ने हमको सियासत के बारे में क्या सबक दिया, ये आपको मालूम है कि झगड़े होते थे और इस दर्जे के झगड़े होते थे कि एक ख़ानदान के अंदर भाइयों को मारा जाता था, हुक्मरान मारते थे। आप आलमगीर की दास्तान पढ़ते हैं, यानी एक नेक बादशाह, बड़ा मुतशर्र बादशाह, नमाज पढ़ने वाला, रोज़ा रखने वाला, लेकिन उसने अपने भाइयों के साथ क्या मामला किया। अच्छा उसके वो दलाइल देता है कि ये भाई हैं कि जो सल्तनत को तबाह कर देंगे, मैं तो असल में सल्तनत को, इस्लाम की सल्तनत को बचाना चाहता हूँ इनसे। तो इसी तरीके से आप उस्मानियों के यहाँ देखिए, यानी लोगों को बाकायदा मारा जाता था, मारने के कवायद बनाए गए, झगड़े लड़ाइयाँ। मुगलों की पूरी आप सल्तनत की तारीफ पढ़ें तो ये मालूम होता है कि जैसे ही दो तीन बेटे हैं तो अब अब्बा के साथ एक जंग की नौबत आ गई है, ये शाहजहां के साथ हुआ, ये औरंगज़ेब के साथ हुआ, ये सब के साथ होता है। इसका मतलब ये है कि ये दौलत, इकतदार, ये चीज़ें ऐसी हैं कि इन्होंने ये सब पैदा करना है। तो मगरब ने क्या किया, उसके लिए उन्होंने इदारे बनाए, जमहूरी सिस्टम कायम किया, और आप देखिए कि कम से कम तलवार से निजात दिला दी। यानी थोड़ी बहुत तकरीरें हो जाती हैं, गुफ्तगुएं हो जाती हैं, मुनाजरे हो जाते हैं, उसके बाद इलेक्शन होता है, चलिए इत्मीनान से अब बैठ गए। अभी हमारे मुल्क में क्या होता रहा है, यानी वो झगड़ा जो है वो सड़कों पर आ गया। जब आपने उसके कवायद में थोड़ी बहुत खराबी देखी तो वो झगड़ा सड़कों के ऊपर आ गया। इस वजह से घर के झगड़े का मामला भी बिल्कुल ऐसा ही है। हमें पहले से उसके लिए अच्छा निज़ाम बनाना चाहिए। वालदैन क्या करते हैं, देख लेंगे भाई अभी तो काम करो ना, कारोबार चल रहा है, ये देख लेंगे भाई, होना नहीं है। आपको पहले दिन से हुकूक तय कर देने चाहिए, और शादी करने के बाद पहला काम ये करना चाहिए कि महीना दो महीना रहने के बाद पहले दिन बहू को बता दें कि बेटे आपने अपने घर में जाना है, बेशक एक कमरे का किराए का घर लेके उसको आप इंडिपेंडेंट करें, और उसको कहें आप अपनी आप ज़िंदगी शुरू करें, और इसी तरह से कारोबार के मामले को भी फौरी तौर पर ऐसी सूरत दे दें। बाज़ औक़ात एक छतरी के नीचे भी सलीके के साथ ऐसी सूरत दी जा सकती है जिसमें लोग इंडिपेंडेंट हो जाएं। यानी बड़ा कारोबार है, आप उसके ऐसे तकसीम कर सकते हैं उसके मामलात को कि एक रिलेशन भी रहे लेकिन हर शख्स की एक इंडिपेंडेंस भी हो जाए। ये आप ख्याल करें कि बच्चे हो जाएंगे, बड़े हो जाएंगे, फिर वो घर बन जाएंगे और उसके बाद भी अब्बाई के अकाउंट से सब मामला चलते रहेंगे। यानी ये एक ऐसा यूटोपिया है जिसका आप ख्वाब देख सकते हैं, लेकिन ये कि ये ख्वाब शर्मिंदा तबीर नहीं।
ये तो खानदान में किस तरह तकसीम हो उससे बात हुई। गांधी साहब, खानदान लेकिन छोटा हो या बड़ा, साथ रहते हो या अलग रहते हो, बहुत सारी अखलाकी बुराइयां हम आपस में देखते हैं। जहां चंद खवातीन घर से निकलेंगी, अच्छा पहनेंगी, अच्छा ओढ़ेंगी, अपने बैठने उठने बात करने का लिहाज करेंगी, लेकिन जहां चार औरतें जमा होती हैं वहां किसी की चुगलियां शुरू हो जाती हैं। और हम चोरी, डाके, कत्ल को बुरा जुर्म समझते हैं, लेकिन और इतनी बातें हम बार बार सुनते हैं कि चुगली, किसी की बुराई करना पीठ पीछे मुर्दा भाई के गोश्त के बराबर है, या अल्लाह ताला आग से जलाता है कयामत में, जहन्नम की आग से के स्लैंडर पे और इल्जामात लगाने पे, लेकिन हम इनको बुराई समझते ही नहीं है। हम जहाँ बैठते हैं इनको हम आसानी किसी के भी बारे में कोई बात कह जाते हैं, तो अखलाकी तौर पर हम कहाँ खड़े होते हैं, इनसे भी तो बदगुमानियाँ बढ़ती हैं।
हमारा असली बहरान यही है। देखिए मैं तो ये कहता हूँ, मैंने एक मरतबा अभी हाल में यूरोप के एक शहर में गुफ्तगू करते हुए 14 अगस्त पर ये कहा था कि लोग कहते हैं कि बिजली का बहरान है, कहते हैं अमन अमान का बहरान है, میرے نزدیک ہمارا قومی بحران نیچے سے لے کے اوپر تک علم اور اخلاق کا بحران ہے. یعنی ہم نے ایک ایسے کرائسس کو اپنے اندر پیدا کر لیا ہوا جو ہمارا تہذیبی کرائسس بن گیا ہے. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہی ہے کہ اخلاقی اقدار کے معاملے میں ہم حساس نہیں ہیں. یعنی ہمیں بات کیسے کرنی ہے, ہمیں دوسرے کے کسی ایپ کو دیکھنا ہے تو اس کے بارے میں کیا. ہمارے مذہب نے ہم کو یہ تعلیم دی, آپ دیکھیں کتنی غیر معمولی تعلیم ہے, کہ تم اپنے کسی بھائی کے ایک ایپ پر پردہ ڈالو گے تو خدا قیامت میں تمہارے 70 ایپوں پر پردہ ڈالے گا. اب اگر آدمی کو یہ احساس ہو کہ مجھے ایک دن خدا کے سامنے جواب دہ ہونا ہے تو وہ کتنا حساس ہو جائے گا.
ایسا کیوں گاندھی صاحب کہ ہم نماز پڑھتے ہیں, ہم زکوٰۃ دیتے ہیں, ہم روزے رکھتے ہیں, لیکن بار بار جن چیزوں سے جہنم کی آگ سے ڈرایا جاتا ہے ہم اس سے ڈر نہیں لگتا؟
میرا خیال یہ ہے کہ ہم اس کا ذکر بھی بہت کم کرتے ہیں. یعنی ہمارے ہاں عام طور پر جب تبلیغ دعوت کا کام بھی ہوتا ہے تو اس کا زیادہ رجحان عبادات کی طرف ہوتا ہے. عبادات بڑی قیمتی چیز ہیں, بڑی اہم چیز ہیں دین میں. ظاہر ہے کہ اللہ تعالیٰ کے حضور میں ہم حاضر ہوتے ہیں, عبادات خود اللہ کو یاد کرانے کا ذریعہ بنتی ہیں. لیکن جو ہماری اخلاقی زندگی ہے, یعنی عبادات میں دیکھیے نا, سب سے بڑھ کر نماز ہے. نماز آپ اگر غور کریں تو 24 گھنٹے میں زیادہ سے زیادہ اگر آپ مجموعہ نکالیں تو 35 منٹ 40 منٹ کی چیز ہے. باقی جو سارا وقت آپ نے گزارنا ہے وہ معاشرے میں گزارنا ہے, کاروبار میں جانا ہے, کسی کے پاس بیٹھنا ہے, لوگوں سے معاملات کرنے ہیں. آپ کہیں ملازمت کر رہے ہیں, وہاں آپ کے کچھ کلیگ ہوں گے, آپ کہیں پڑھا رہے ہیں, پڑھ رہے ہیں, وہاں آپ کے ساتھی ہوں گے. ان سب کے ساتھ آپ کو کیسے معاملہ کرنا ہے؟ تو انسانی معاشرت کی تہذیب ناگزیر ہے. اس میں میں آپ سے عرض کروں کہ میں تو ہمیشہ یہ کہتا ہوں کہ جو ہمارے یہاں سورہ حجرات ہے قرآن مجید میں, قرآن مجید کی سورہ حجرات نے اس کو موضوع بنایا ہے. ایک پوری کی پوری سورہ اللہ تعالیٰ نے اسی چیز کو سامنے رکھ کر نازل کی ہے کہ تم کو اپنے باہمی معاملات میں کن چیزوں کا خیال رکھنا ہے. یہ ساری باتیں اسی میں بیان ہوئی ہیں کہ اگر تم اپنے بھائی کی غیبت کرتے ہو, پیٹھ پیچھے برائی کرتے ہو, تو یہ ایسا ہی ہے کہ جیسے تم مردہ بھائی کا گوشت کھا رہے ہو. اسی طرح سے تجسس سے, ٹو میں رہنے سے, دوسروں کے معاملات کے اندر داخل ہونے سے روکا اللہ تعالیٰ نے. وہ ایک ایک چیز ہے. میں تو یہ ہمیشہ کہتا ہوں کہ لوگوں کو چاہیے کہ ان کی میز کے اوپر اس سورہ کا سادہ ترجمہ رکھ دیا جائے اور ان سے کہا جائے کہ روزانہ اس کو دیکھتے رہو. تمہارا پروردگار تمہارے اندر کیا اخلاقی اقدار پیدا کرنا چاہتا ہے, کیونکہ ساری خرابیاں یہاں سے پیدا ہوتی ہیں. آپ یہ دیکھیں کہ الزام لگانا ہے کسی کے اوپر, ہم اس معاملے میں ادنا تحقیق بھی کرنا گوارا نہیں کرتے. یعنی پہلی بات تو یہ کہ لگانا ہی کیوں ہے. چلیے اگر کوئی ضرورت پڑی گئی ہے تو کم سے کم تحقیق تو کر لیجیے. یہ نہ فرد کرتا ہے, نہ آپ کے سیاستدان کرتے ہیں, نہ آپ کے علماء کرتے ہیں, نہ آپ کے دانشور کرتے ہیں. اس کو ہنر سمجھا جاتا ہے کہ آپ کسی کے کتنے عیوب اچھال سکتے ہیں. یعنی ہر آدمی جو ہے وہ کان پر قلم رکھ کے نکلتا ہے کہ اب مجھے یہ دیکھنا کہ کوئی اسکینڈل ہے کہیں, میں کوئی تلاش کر سکتا ہوں اس طرح کی چیز. ہماری صحافت بھی یہ بن کے رہ گئی ہے اور اس کو بڑی چیز سمجھا جاتا ہے. لیکن اصل بات کیا ہے؟ اصل بات یہ ہے کہ معاشرے کے اندر اگر آپ نے اخلاقی اقدار کا شعور پیدا نہیں کیا تو پھر اس کے بعد نہ خاندان قائم رہے گا نہ ریاست قائم رہے گی. ریاست اور سیاست میں بھی آپ دیکھیے ہمارے ملک میں اصلی خلفشار کہاں سے پیدا ہوتا ہے, ہمیشہ یہیں سے پیدا ہوتا ہے کہ سیاستدان اخلاقی حدود کی پیروی نہیں کرتے, ان کا لحاظ نہیں کرتے, اس سے تجاوز کرتے ہیں, سازشیں کر رہے ہوں گے. ملک کیا ہے, قوم کیا ہے, ریاست کو کیا نقصان پہنچ رہا ہے, یہ پیش نظر ہی نہیں ہوگا. ہم اپنے منصوبے بناتے ہوئے یہ دیکھتے ہی نہیں ہیں کہ ہمیں تحقیق کر کے بات کہنی ہے, زبان سے کیسے بات نکالنی ہے. آپ یہ دیکھیے ہر دور کے اندر الزامات کی ایک فہرست ہوتی ہے جو پھیلی ہوئی ہوتی ہے, اور اس کے بعد کوئی ایک الزام بھی کبھی ثابت ہوا؟
کچھ بھی نہیں, کبھی بھی نہیں,
کچھ بھی نہیں ہوا کبھی. تو اس کا مطلب یہ کہ ہم نے ایک رومانوی ہیجان پیدا کیا اور اس کے بعد اطمینان کے ساتھ گھر میں بیٹھ گئے. اگر ہم احتساب کا لفظ بہت سے لوگ استعمال کرتے ہیں. میں نے کئی مرتبہ بعض بڑے سیاستدانوں کو توجہ دلائی, میں نے ان سے یہ کہا کہ دیکھیے میں اس کو بہت سخت غلط لفظ سمجھتا ہوں. میرے نزدیک جب آپ ماضی کا احتساب کرنے کے لیے کھڑے ہوتے ہیں تو وہی صورتحال پیدا ہو جاتی ہے جو حضرت مسیح نے کہی تھی کہ اس عورت کو پتھر وہ مارے جس نے خود کبھی یہ کام نہ کیا ہو. معاشرے کو جب آپ پیچھے سے اکھاڑنے کی کوشش کرتے ہیں تو نتیجے کے طور پر اس میں انتقام پیدا ہوتا ہے. یہ تو صاحب تو آج سے ہونا چاہیے اور وہ سب سے پہلے آپ کا ہونا چاہیے. روایت ڈالیے کہ آپ کا احتساب کرنے والے ادارے وجود میں آ جائیں. اقتدار میں ہوتے ہوئے اگر آپ کا احتساب کرنے کی روایت بن گئی تو کل کو ماضی کے اوپر بھی احتساب کیا جا سکے گا. لیکن یہی ہے کہ ہم دوسروں کا احتساب کرنے کے معاملے میں تو آخری درجے پہنچے ہوئے ہوتے ہیں, اپنا احتساب کبھی نہیں کرتے. احتساب نفس اور احتساب خیش در حقیقت انسانی تربیت کی بنیاد یہی ہے کہ ہر رات کو آدمی لیٹتے وقت یہ سوچے کہ میں نے آج دن میں کیا کیا ہے, میں نے کیا کیا ہے, نہ کہ دوسروں نے کیا کیا.
بہت شکریہ گاندھی صاحب, آپ نے اتنی خوبصورت باتیں کی. زرین صاحب آپ کو بہت بہت شکریہ ہمیں جوائن کرنے کے لیے, اور ہم سب یقیناً ان تمام جذبوں کا اور ان تمام باتوں کا جن کا ہم ذکر کر رہے تھے ہم کبھی نہ کبھی اپنی لائف میں ضرور ایکسپیرئنس کرتے ہیں. اور بچوں کی تربیت پر ہم اتنی زور دیتے ہیں, ان کی تعلیم پر, ان کے کامیاب مستقبل پر اتنا زور دیتے ہیں, اخلاقی ویلیوز پر بھی ہمیں زور دینا چاہیے. اور نہ صرف فی ہے کہ معاشرے میں کس طرح رہنا چاہیے، دنیا میں کس طرح رہنا چاہیے، ساتھ میں خاندان کو کس طرح رکھنا ہے، آپس میں جو رشتے ہیں انہیں کس طرح مضبوط رکھا جانا چاہیے، یہ بتانا بہت ضروری ہے تاکہ خاندان، ایک فیملی خوش رہ سکے. مجھے دیجیے اجازت، اگلے ہفتے پھر آپ سے ملاقات ہوگی ایک نئے پروگرام کے ساتھ. تب تک کے لیے خدا حافظ.